الله على فاطمة، صلى الله على فاطمة، صلى الله. الحمد لله رب العالمين، بارئ الخلائق أجمعين، باعث الأنبياء والمرسلين، والصلاة والسلام والتحية والإكرام على سيدنا ومولانا أبي القاسم محمد. وعلى آله الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. ولا سيما ابن الزهراء بقية الله روحي وأرواح العالمين لتراب مقدمه الفداء، واللعنة الأبدية على أعدائهم أجمعين. أما بعد، فقد قال الله الكريم في الذكر الحكيم: قال هذا فراق بيني وبينك، سأنبئك بتأويل ما لم تستطع عليه صبرا. صلوات. عزیزان گرامی قدر، یہ ایام فاطمیہ ہیں، یعنی وہ ایام ہیں کہ جو بی بی دو عالم حضرت فاطمۃ الزہرا سلام اللہ علیہ سے منسوب ہیں. تاریخ اسلام میں مسلمانوں کے انحطاط اور زوال کا زمانہ اس وقت شروع ہوا کہ جب مسلمان درِ امیر المومنین علیہ السلام کو چھوڑ کر دوسروں کے دروازوں پہ جھکے. یہ وہ ایام ہیں کہ اگر صحیح اور منطقی طریقے سے ان ایام کا احیاء کیا جائے تو مسلمانوں کی بگڑی ہوئی تقدیر کو دوبارہ بنایا جا سکتا ہے. حضرت فاطمۃ الزہرا سلام اللہ علیہا وہ شخصیت ہیں کہ جس پر کسی کو کوئی اختلاف نہیں ہے. عالم اسلام کی وہ شخصیت کہ جس شخصیت پر سب کو اتفاق ہے. اور یہاں جوانوں سے ایک بات کہوں کہ جب مخالف مذہب کے کسی فرد سے بات کریں، عموماً یہ ہوتا ہے کہ ہم محور امیر المومنین علیہ السلام کی شخصیت کو بناتے ہیں، اور پھر بعض لوگ اس بات پر قائل ہو جاتے ہیں اور بعض لوگ قائل نہیں ہوتے ہیں. لیکن اگر ہم محور جناب فاطمۃ الزہرا سلام اللہ علیہا کو بنائیں تو ہو نہیں سکتا کہ سامنے والا دل رکھتا ہو اور فاطمۃ الزہرا کے سامنے نہ جھکے، اور اگر سامنے والا فاطمۃ الزہرا سلام اللہ علیہا کے دروازے پر جھک گیا हो नहीं सकता कि वो फ़ातिमतुज़्ज़हरा सलामुल्लाहे अलैहा के दरवाज़े पर झुके और अमीरुल मोमिनीन अलैहि सलाम के कदमों का बोसा ना दे, क्योंकि जनाब फ़ातिमतुज़्ज़हरा सलामुल्लाहे अलैहा वो शख्सियत हैं कि जो भी इन तक आ गया वो ला महाला अमीरुल मोमिनीन अलैहि सलाम तक जाएगा। क्योंकि जनाब फ़ातिमतुज़्ज़हरा सलामुल्लाहे अलैहा की वो शख्सियत है कि जो भी इन तक पहुंच गया ये सारे रास्ते बंद करके सिर्फ एक रास्ता खोलती हैं और वो रास्ता है विलायत अमीरुल मोमिनीन अली इब्ने अबी तालिब अलैहिमस्सलातु वस्सलाम। और जब शवाहिद पेश करूँगा तो आप हज़रात महसूस करेंगे कि बात बिल्कुल हकीकत है। अगर हम महवर जनाब फ़ातिमतुज़्ज़हरा सलामुल्लाहे अलैहा को बनाएं, क्योंकि जनाब फ़ातिमतुज़्ज़हरा सलामुल्लाहे अलैहा ने अपने ज़माने में जो हसास हालात पेश आए हैं, जनाब फ़ातिमतुज़्ज़हरा सलामुल्लाहे अलैहा ने उन हालात में अपने आप को पेश किया है। बल्कि परवरदिगार आलम का मुनज़्ज़म निज़ाम ये था कि जब ऐसे हालात आ जाएं तो फ़ातिमतुज़्ज़हरा अपने आप को पेश करें। क्योंकि ये चीज़ें हमारे, ये सवालात हमारे जहनों में ईजाद होते हैं कि आखिर कैसे मुमकिन है कि जब इंसान अमीरुल मोमिनीन अलैहिस्सलाम के दरवाज़े पे दस्तक दे। उमूमन होता यह है कि जब दरवाज़े पे दस्तक दी जाती है तो मर्द जाकर इस्तकबाल करता है मेहमान का, लेकिन यहाँ पर अमीरुल मोमिनीन अलैहिस्सलाम खुद दरवाजे पर नहीं गए, जबकि अमीरुल मोमिनीन जैसा गैरतमंद इंसान तारीख में गुजरा नहीं है। गैरत अमीरुल मोमिनीन अलैहिस्सलाम के सामने सर झुकाती है। ऐसे मौके पर अमीरुल मोमिनीन अलैहिस्सलाम को जबकि इल्म था कि आने वाले कौन हैं, चूंकि हालात से सबको इल्म था कि क्या होने वाला है, लेकिन उसके बावजूद अमीरुल मोमिनीन अलैहिस्सलाम खुद दरवाजे पर नहीं गए। जब आग लेकर आए हैं, जनाबे जहरा सलामुल्लाहे अलैहा को भेजा कि फातिमा आप जाकर इस्तकबाल कीजिए और देखिए कौन लोग हैं। आखिर ऐसा क्यों हो रहा था? क्योंकि परवरदिगार आलम का मुनज़्ज़म निज़ाम ये था कि जब ऐसे हालात पेश आ जाएं तो फ़ातिमतुज़्ज़हरा सलामुल्लाहे अलैहा अपने आप को पेश करें और फिर बाद में कोई ये ना कहे कि हमें नहीं मालूम था कि फ़ातिमतुज़्ज़हरा कौन है और हमें नहीं मालूम था कि हक किस तरफ है और बातिल किस तरफ है। जब शवाहिद लेकर आऊँगा आप हज़रात महसूस करेंगे। एक हदीस है, हज़रत पैगंबर अकरम सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने फरमाया, और इस हदीस को सबने लिखा, मुत्तफ़क अलैह हदीस है, अहले तशय्यो और अहले तसन्नुन दोनों ने लिखा और तवातुर के साथ ये हदीस पेश की गई, मुतवातिर है मुख्तलिफ अल्फाज के साथ। ये सारी बातें इसलिए कर रहा हूँ ताकि हमें अंदाज़ा हो कि हदीस कितनी बाअहमियत है और इस हदीस से किस तरह से हम कहाँ कहाँ इस्तदलाल कर सकते हैं। पैगंबर ने फरमाया, इन्नल्लाहा यग़ज़बु लिग़ज़बिक व यरज़ा लिरज़ाक। ए फातिमा, परवरदिगार आपके गज़ब की वजह से गज़बनाक होता है और आपकी रज़ा की वजह से राज़ी होता है। ये हदीस हमने बहुत सुनी है लेकिन कभी इस ज़ाविये से भी सुनी है। पैगंबर अकरम ने मुख्तलिफ मकामात पर यह हदीस इरशाद फरमाई और मुख्तलिफ अल्फाज के ज़रिए से यह हदीस हम तक पहुँची। हत्ता उन लोगों ने भी इस हदीस को लिखा कि जो मुतासिब तरीन अफराद थे, उन लोगों ने भी इस हदीस को लिखा कि जिन लोगों की सारी जिंदगी गुजर गई अहले बैत के फजाइल छुपाने में, और वो लोग भी मजबूर हो गए कि वो लोग इस हदीस को लिखें। और मुख्तलिफ अल्फाज के जरिए से ये हदीस आई है। इसका मतलब यह है कि पैगंबर ने सिर्फ एक जगह पर नहीं, मुख्तलिफ जगहों पर मुख्तलिफ लोगों से मुख्तलिफ मकामात पर यह हदीस इरशाद फरमाई। और इसका लादिमा ये निकलता है कि पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम मुसलमानों के जहनों में एक चीज बिठा देना चाहते हैं कि कोई ये भूले ना। और वो क्या बात है कि परवरदिगार आलम फातिमा के गजब की वजह से गजबनाक होता है और परवरदिगार आलम फ़ातिमा की रज़ा की वजह से राज़ी होता है। ए पैगंबर अकरम, क्या आप कुछ और दूसरे अल्फाज बयान नहीं कर सकते? इसी हदीस पर को पैगंबर अकरम ने महवर क्यों बनाया और लोगों के जहनों में बिठा दिया? खबरदार, भूलना नहीं। मैं अभी बयान करूंगा कि यह हदीस सिर्फ सरसरी अंदाजे से गुजरने वाली हदीस नहीं है। पैगंबर अकरम ने इसमें कैसे रुमूज और असरार पोशीदा कर दिए हैं, और हदीस इसलिए इरशाद फरमाए कि जब तुम्हारे लिए अम्र मुबहम हो जाए और समझ में ना आए कि हक किस तरफ है और बातिल किस तरफ है, तो बस ये देखना फातिमा किस तरफ है। अभी बयान करूंगा, आप हजरात महसूस करेंगे। पैगंबर ने जहनों में बिठा दिया, खबरदार। आपको मालूम है इसका माना क्या है कि परवरदिगार आलम, अलबत्ता हमारा मौजू ये नहीं है, मैं मुकदमाती बहस कर रहा हूँ, मुकदमाती बात कर रहा हूँ ताकि अपने मकसद तक पहुँच जाऊँ जो हमने 5 दिन के लिए मौजू बनाया है। परवरदिगार आलम फातिमतु जहरा सलामुल्लाहे अलैहा के गज़ब की वजह से गज़बनाक होता है, और परवरदिगार आलम फातिमतु जहरा सलामुल्लाहे अलैहा की रज़ा की वजह से राज़ी होता है। इसका माना यह है कि अगर ये देखना हो कि परवरदिगार किससे राज़ी है तो फातिमा को देखिए, और अगर ये देखना हो कि परवरदिगार किस पर गजबनाक है तो फातिमा को देखिए। क्योंकि हम एक जिस्मानी वजूद रखने वाले इंसान हैं और परवरदिगार आलम जिस्म जिस्मानियत से मुनज़्ज़ा है, ना वो जिस्म रखता है ना जिस्मानी खसूसियात, और हम चूंकि जिस्मानी लोग हैं, सामने वाले की रजा और गजब का ताल्लुक उसके जिस्म के जरिए से हम महसूस कर सकते हैं। अब हम परवरदिगार आलम को तो देख नहीं सकते कि परवरदिगार आलम किससे राजी है और परवरदिगार आलम किससे नाराज है। मालिक कोई ऐसा मेयार और मिलाक कायम कर दे कि हमें पता चल जाए तू किससे राजी है किससे नाराज है। तो पैगंबर अकरम ने बताया कि परवरदिगार आलम ने जो मेयार कायम किया है वो कौन है? हजरत फातिमा जहरा सलामुल्लाह अलैहा। अब जुमला कह रहा हूं याद रखिएगा, मिला को मेयार रिजा ओ गजब इलाही का नाम है फातिमा जहरा। मिला को मेयार रिजा ओ गजब इलाही का नाम है फातिमा जहरा सलामुल्लाह अलैहा। और पैगंबर अकरम ने यह बात इंसानों के जहनों में बिठा दी। क्यों बिठा दी? कि जब ऐसे हालात पेश आ जाएं और समझ में ना आए कि मेरे बाद खलीफा कौन है, और समझ में ना आए कि परवरदिगार आलम का नुमाइंदा कौन है, तो बस इतना देखना फातिमा किस तरफ हैं। बस इतना देखना कि फातिमा किससे राजी हैं, क्योंकि फातिमा जिस पर गजबनाक हो जाएं वो नुमाइंदा खुदा नहीं हो सकता। फातिमतु जहरा सलामुल्लाह अलैहा जिससे नाराज हो जाएं, फातिमतु जहरा सलामुल्लाह अलैहा जिस पर गजबनाक हो जाएं, वो परवरदिगार आलम का नुमाइंदा नहीं हो सकता। अब तारीख की वरक गिरदानी कीजिए और देखिए कि फातिमतु जहरा किससे राजी हैं और फातिमतु जहरा किससे नाराज हैं, और देखिए कि उम्र के आखिरी हिस्से तक किसको फातिमतु जहरा सलामुल्लाह अलैहा ने सलाम करना तो दूर की बात, सलाम का जवाब भी नहीं दिया, बात भी नहीं की। जब घर आए तो फातिमतु जहरा सलामुल्लाह अलैहा ने मुंह मोड़ लिया। जब फातिमतु जहरा ने मुंह मोड़ लिया तो खुदा की रहमत ने मुंह मोड़ लिया। खुदा की रहमत ने मुंह मोड़ लिया, खुदा की रहमत चली गई। चूंकि फातिमतु जहरा सलामुल्लाह अलैहा को मिलाद और मेयार कायम किया था परवरदिगार आलम ने, इनको देखो और देखो कि हम किस तरफ हैं। फातिमा जिससे राजी हैं हम उससे राजी हैं, और जिससे हम राजी होंगे वही पैगंबर का नुमाइंदा होगा, वही पैगंबर का जानशीन होगा। आपने देखा फातिमतु जहरा सलामुल्लाह अलैहा एक कैसी शख्सियत हैं कि जो भी इनको सही से पढ़ ले और समझ ले मुमकिन नहीं है इन तक आए और अमीरुल मोमिनीन तक ना पहुंचे। एक सलावत पर मोहम्मद वाले मोहम्मद। फातिमा तो ज़हरा सलाम अलैहा ऐसी शख्सियत हैं कि जो भी इन तक पहुँचेगा हतमन अमीरुल मोमिनीन अलैहि सलाम तक जाएगा। एक और हदीस पढ़ाऊँ ताकि बात और ज़्यादा वाज़ेह हो जाए। ये हदीस ही मुत्तफ़क़ अलैह हदीस है कि जिसे अहले तसन्नुन अहले तशय्यु दोनों ने लिखा और ना छुपा सके इस हदीस को भी, यानी तवातुर के साथ ये हदीस बयान की गई कि छुपाने के बावजूद नहीं छुपाई जा सकी और उस ज़माने में लिखी गई जिस ज़माने में हदीसें लिखने पर पाबंदी है। बाज़ लोग ये सुनकर परेशान हो जाते हैं, चूंकि तारीख में ये बातें महफूज हैं जो बयान करने वाला हूँ, ताकि हमें अंदाज़ा हो कि यह हदीस किस मौके पर लिखी गई है, यह हदीस किस मौके पर बयान की गई है और किस मौके पर लिखी गई है, उस मौके पर कि जहाँ पर हदीसें लिखने पर पाबंदी है। पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम के बाद सौ साल तक हदीस लिखने पर पाबंदी है, तारीख ने लिखा है। सौ साल तक कोई हदीस लिख नहीं सकता, सौ साल तक कोई हदीस बयान कर नहीं सकता। मनए हदीस का ज़माना तारीख में जिस नाम से ये मौजू मौजूद है, मनए हदीस का ज़माना। इस ज़माने में हदीस लिखने पर पाबंदी है, हदीस बयान करने पर पाबंदी है, कोई हदीस सुना नहीं सकता, कोई हदीस सुन नहीं सकता। क्यों? नारा ये लगाया गया है कि अगर हदीस बयान की जाएगी तो हदीस और कुरान मखलूत हो जाएंगे और समझ में नहीं आएगा कि कुरान क्या है और हदीस क्या है, लिहाजा हदीस ये लिखने पर पाबंदी लगा दो। अलबत्ता मकसद कुछ और था, कलेमतुल हक जुरा दो बेहल बातिल, क्योंकि अगर हदीसें बयान होंगी और वो हदीसें भी बयान होंगी, जाहिर है जब हदीसें बयान होंगी तो वो हदीसें भी बयान होंगी जो अहले बैत की फजीलत में अहादीस आई हैं, और जब अहले बैत अलैहिस्सलाम की फजीलत में अहादीस बयान होंगी तो ये अपने मकासिद सू में कामयाब नहीं हो सकते। लिहाजा हदीसें लिखने पर पाबंदी लगा दी गई कि कुरान और हदीस मुबहम ना हो जाए, मखलूत ना हो जाए। सौ साल तक हदीस लिखने पर पाबंदी है, और आपको मालूम है एक तरफ हदीसें लिखने पर पाबंदी है और दूसरी तरफ हदीसें गढ़ने का बाजार गर्म है। हदीसें गढ़ी जा रही हैं, जाल की जा रही हैं। सही अहादीस लिखने पर पाबंदी, अमीरुल मोमिनीन अलैहि सलाम का जब ज़माना आया है तो अमीरुल मोमिनीन अलैहि सलाम ने अपने ज़माने में अपने मंतिके में अपनी जगह पर इस चीज़ को ख़त्म किया, लेकिन अमीरुल मोमिनीन अलैहि सलाम के मुकाबले पर कुछ और लोग हैं, एक और सिलसिला है, वहाँ पर यह सिलसिला कायम है, जारी है। सौ साल तक हदीस लिखने पर पाबंदी और मुकाबले पर अहादीस जाल की जा रही हैं, अहादीस गढ़ी जा रही हैं। कितनी अहादीस जाल की होंगी? सिर्फ एक मिसाल और एक शाहिद आप हजरात के सामने बयान करूं। जब हाकिम शाम का ज़माना आया, हाकिम शाम ने 10 साल तक हुकूमत की, जो 10 साल तक हुकूमत की है उस 10 साल में आप मुझे बताएं कितनी अहादीस जाल की होंगी, कितनी अहादीस गढ़ी गई होंगी हाकिम शाम के ज़माने में। और ये अहादीस जो गढ़ी जा रही हैं ये अहले बैत की शान में बयान नहीं हो रही, ये अहले बैत की मुखालिफत में बयान हो रही हैं। कितनी हदीसें होंगी? 100 हदीसें। हदीस जाल करना उस ज़माने में भी आसान काम नहीं था, आज के ज़माने में अहादीस जाल करना बहुत आसान है, उस ज़माने में मुश्किल था। चूँकि अभी लोग पैगंबर को भूले नहीं हैं, लोग पैगंबर की बातें भूले नहीं हैं, और ऐसे ज़माने में अहादीस जाल की जा रही हैं और लोगों के सामने अहादीस पेश की जा रही हैं। कितनी अहादीस जाल की होंगी? अल्लामा अमीनी ने लिखा 42,000 हदीसें जाल की गई हैं, 42,000 हदीसें कम नहीं होती। और ये तादाद समझने के लिए मैं एक और बात बयान करूं ताकि हमें अंदाज़ा हो कि 42,000 हदीसें जो बयान की गई हैं किस तरह से बयान की गई हैं। हाकिम शाम ने 10 साल का वक्त गुजारा, 10 साल का वक्त इमाम हुसैन अलैहिस्सलाम ने भी गुजारा। कुल वक्त की बात नहीं कर रहा, एक दौरानिए की बात कर रहा हूँ। इमाम हुसैन अलैहिस्सलाम ने 10 साल दौर इमामत में कितनी अहादीस बयान की होंगी? अगर हाकिम शाम ने 42,000 हदीसें बयान की हैं, जाल की हैं, तो इमाम हुसैन अलैहिस्सलाम का हक था ना कि 1,00,000 अहादीस बयान करते और लोग इमाम हुसैन अलैहिस्सलाम तक आते, इमाम हुसैन अलैहिस्सलाम से अहादीस सुनते, लिखते, आँखों से लगाते। कितनी अहादीस होंगी? इमाम हुसैन अलैहिस्सलाम से कितनी अहादीस मंसूब हैं? 1,00,000? जी नहीं। 50,000? जी नहीं। 10,000? जी नहीं। 1,000? जी नहीं। 270 रिवायतें, आप देख रहे हैं 270 रिवायतें, यानी हर साल सिर्फ 27 हदीसें, और ऐसे मौके पर बास अहादीस ऐसी हैं कि छुपाने के बावजूद भी ना छुप सकी। या अपने लफ्जों में कहूं कि परवरदिगार आलम यह चाह रहा था कि छुपाने के बावजूद भी यह अहादीस ना छुप सके। मकरू व मकर अल्लाह, वो हक छुपाना चाहते थे, परवरदिगार आलम ने उन्हीं के जरिए से हक उगलवा लिया। और यह हदीस अब बयान कर रहा हूं, वो हदीस क्या है जिसे लिखा, सबने लिखा और तवातुर के साथ लिखा, वो हदीस ये है, मन माता वलम यारिफ इमाम जमाने ही माता मीततन जाहिलिया, जो मर जाए इस हाल में कि उसने अपने ज़माने के इमाम को ना पहचाना, तो वो जाहिलियत की मौत मरा। यह हदीस सनदन सही है, सनद के एतबार से बिल्कुल सही है। यह हदीस दलालत इस हदीस की बिल्कुल तमाम है, क्योंकि जब भी हम किसी हदीस के ज़रिए से इस्तदलाल करते हैं, एविडेंस पेश करते हैं, तो दो चीज़ें देखते हैं, सनद सही होनी चाहिए, दलालत ताम होनी चाहिए। अगर सनद सही हो दलालत ताम ना हो तो कोई फ़ायदा नहीं, अगर दलालत ताम हो सनद सही ना हो तो कोई फ़ायदा नहीं। यह हदीस सनद के एतबार से भी सही है, दलालत के एतबार से भी ताम है। और हदीस क्या है, मन माता वलम यारिफ इमाम ज़माने ही माता मीततन जाहिलिया, जो भी मर जाए इस हाल में कि उसने अपने ज़माने के इमाम को ना पहचाना, तो वो जाहिलियत की मौत मरा। मुकाबिल पर कहने वालों ने कहा कि यहाँ पर इस हदीस में इमाम ज़माना से मुराद कुरान मजीद है। दरहकीकत कुरान ये हदीस ये कह रही है कि जो भी मर जाए और इस हाल में कि उसने कुरान मजीद को ना पहचाना, तो वो जाहिलियत की मौत मरा। तो उसका जवाब यह है कि हदीस में ये नहीं है कि मन माता वलम यारिफ इमाम ज़मान माता मीततन जाहिलिया, जो भी मर जाए इस हाल में कि उसने इमाम ज़माना को ना पहचाना, वो जाहिलियत की मौत मरा। ऐसा नहीं है, बल्कि हदीस में ये है, मन माता वलम यारिफ इमाम ज़माने ही माता मीततन जाहिलिया, जो मर जाए इस हाल में कि अपने ज़माने के इमाम को ना पहचाने, वो जाहिलियत की मौत मरा। कुरान मजीद हर ज़माने में बदलता नहीं है, एक ही कुरान मजीद है जो पैगंबर के बाद से क़यामत तक है। हाँ, इमाम बदले हैं, ये नहीं कहा जा सकता कि जो मर जाए इस हाल में कि वो अपने कुरान मजीद को ना पहचाने, हो नहीं सकता अपने कुरान मजीद को, क्योंकि कुरान मजीद एक है, हर जमाने का कुरान मुख्तलिफ नहीं है, मगर हर जमाने का इमाम मुख्तलिफ है। लिहाजा यह कहा जा सकता है कि जो मर जाए इस हाल में कि उसने अपने जमाने के इमाम को ना पहचाना, तो वो जाहिलियत की मौत मरा। यह हदीस सबने लिखी, अहले तशय्यो अहले तसन्नुन, हत्ता मुतासिब तरीन लोगों ने इस हदीस को लिखा। यह हदीस सुनी, अब सुनिए, अब हमें यह बताइए, आया पैगंबर की बेटी जनाब फातिमा जहरा सलामुल्लाह अलैहा का कोई इमाम था या नहीं, इमाम था या नहीं, है किसी में ताकत, है किसी में जुरअत कोई ये कहे कि नहीं जनाब फातिमा जहरा सलामुल्लाह अलैहा का इमाम नहीं था, नऊज़ु बिल्लाह, और नऊज़ु बिल्लाह जनाब फातिमा जहरा सलामुल्लाह अलैहा इस रिवायत की मिस्ताक करार पाए, नऊज़ु बिल्लाह, है किसी में ताकत, कोई ऐसा नहीं है कि जो जुरअत के साथ ये कह सके कि जनाब फातिमा जहरा सलामुल्लाह अलैहा का कोई इमाम नहीं था। और अगर जनाब फातिमा जहरा सलामुल्लाह अलैहा का कोई इमाम था तो कौन था, तारीख में तलाश कीजिए, फातिमा जहरा सलामुल्लाह अलैहा अपना इमाम किसको समझती थी, क्योंकि जनाब फातिमा जहरा सलामुल्लाह अलैहा कौन है, पैगंबर की चहेती बेटी, इकलौती बेटी या चहीती बेटी, क्योंकि यह बात इख्तलाफी है, आप सबको मालूम है अहले तशय्यु और तसन्नुन के यहाँ कि जनाब फातिमा जहरा सलामुल्लाह अलैहा इकलौती हैं या नहीं है। अहले तसन्नुन की बड़ी तादाद कहती है कि जनाब फातिमा जहरा सलामुल्लाह अलैहा इकलौती बेटी नहीं है। अगर हम वलो बिल फर्ज, फर्जिए के तौर पर उनकी ये बात मान भी लें
کہ پیغمبر کی ایک بیٹی نہیں ہے مزید بیٹیاں بھی ہیں، تو کم از کم اتنا ثابت ہے کہ پیغمبر اپنے زمانے میں جتنی اہمیت جناب فاطمہ کو دیتے ہیں کسی کو نہیں دیتے، کیونکہ جتنی اور جیسی روایتیں جناب فاطمہ تو زہرا سلام اللہ علیہا کے لیے ہیں، ایسی روایتیں کسی کے لیے نہیں ہیں۔ پیغمبر اگر کسی کے احترام میں کھڑے ہوتے ہیں تو جناب فاطمہ ہیں، پیغمبر اگر کسی کی پیشانی کا بوسہ دیتے ہیں تو جناب سیدہ ہیں، پیغمبر اگر کسی کو اپنی جگہ پر بٹھاتے ہیں تو جناب سیدہ ہیں، تاریخ نے کسی اور کا نام نہیں لکھا۔ تو کم از کم یہ ثابت ہے، متفق علیہ بات ہے کہ پیغمبر اپنے زمانے میں جس کو جتنی اہمیت جناب فاطمہ تو زہرا سلام اللہ علیہا کو دیتے ہیں، اتنی اہمیت کسی کو نہیں دیتے۔ اب مجھے بتائیے کہ پیغمبر سے سب سے زیادہ نزدیک پیغمبر کے زمانے میں کون ہوا؟ جناب فاطمہ تو زہرا سلام اللہ علیہا۔ اب بتائیے جناب فاطمہ تو زہرا اپنا امام کس کو سمجھتی ہیں؟ فاطمہ تو زہرا اپنا امام جسے مانتی ہیں وہی خلیفہ بلا فصل ہے، چونکہ فاطمہ تو زہرا سلام اللہ علیہا جس کو اپنا امام سمجھ رہی ہیں اور فاطمہ تو زہرا سلام اللہ علیہا پیغمبر کے سب سے زیادہ قریب ہیں، تو فاطمہ تو زہرا نے جسے اپنا امام مان لیا وہی امام ہیں اور وہی خلیفہ ہے۔ اب تاریخ میں ڈھونڈیے فاطمہ نے کس کو اپنا امام مانا، اور اگر یہ سمجھ میں نہ آئے تو بس ہماری پہلی بات، اگر سمجھ میں نہ آئے کہ فاطمہ تو زہرا نے کس کو اپنا امام مانا اور کس کو اپنا امام نہ مانا، تو بس تاریخ میں یہ دیکھیے فاطمہ کس سے راضی تھی، کس پر غضبناک تھی۔ ایک صلوات بر محمد و آل محمد۔ تو غرض کہنا یہ چاہ رہا ہوں کہ جناب فاطمہ الزہرا سلام اللہ علیہا کی وہ شخصیت ہے کہ اگر کوئی جناب سیدہ تک آ جائے تو ہو نہیں سکتا کہ ان تک آنے کے بعد کہیں اور چلا جائے۔ اگر وہ صاحب دل ہے، اگر وہ صاحب وجدان ہے، اگر وہ صاحب ضمیر ہے، اگر کسی کے سینے میں دل دھڑکتا ہے، تو وہ جناب فاطمہ زہرا سلام اللہ علیہا کے زمانے میں پیش آنے والے تمام واقعات کا تجزیہ کرنے کے بعد یہ کہے گا حق ہے تو صرف علی کے ساتھ ہے، حق ہے تو صرف علی کے ساتھ ہے۔ بیان کروں گا پانچوں دن شاہد کے طور پہ ایک واقعہ بیان کرنا چاہتا ہوں۔ ہماری اس سرزمین پاکستان پر کچھ سالوں پہلے ایک گاؤں میں ایک شیعہ اور ایک مذہب تسنن کے پیروکار، ان دونوں کے درمیان بحث ہوئی، مباحثہ ہوا، مناظرہ ہوا، یہاں تک کہ شیعہ نے یہ کہہ دیا کہ ہمارے نبی کی بیٹی جناب فاطمہ الزہرا سلام اللہ علیہا خلیفہ کے پاس گئی تھیں اور انہوں نے جناب فاطمہ الزہرا سلام اللہ علیہا کو زمین نہیں دی، باغ فدق واپس نہیں کیا۔ اس نے کہا کہ ایسا ہو نہیں سکتا کہ فاطمہ زمین لینے جائیں اور فاطمہ کو منع کر دیا جائے کہ یہ زمین آپ کی نہیں ہے، یہ آپ غلط کہہ رہے ہیں۔ کہا نہیں میں غلط نہیں کہہ رہا، آپ تاریخ پڑھیے، اور اگر پڑھنا نہیں آتا، چونکہ دیہات ہے، اگر پڑھنا نہیں آتا تو جا کر علماء سے پوچھئے اور ہمیں بتائیے ایسا ہوا تھا یا نہیں۔ وہ دیہاتی غصے میں اپنے عالم کے پاس آیا اور آ کر کہنے لگا مفتی صاحب یہ بتائیے کیا ایسا ہوا ہے تاریخ میں کہ نبی کی بیٹی خلیفہ کے پاس گئی ہیں اور جا کر کہا کہ میری زمین دے دو، اور خلیفہ نے کہا کہ نہیں یہ زمین ہم آپ کو نہیں دے سکتے، اور خلیفہ نے یہ زمین نہیں دی جناب فاطمہ زہرا سلام اللہ علیہا کو، ایسا ہوا یا نہیں؟ انہوں نے کہا کہ تو یقیناً کسی کے پاس سے ہو کر آیا ہے۔ کہا نہیں یہ چھوڑیے، میں کس کے پاس گیا تھا اور کس کے پاس نہیں گیا تھا، بس مجھے اس بات کا جواب دیجئے ایسا ہوا تھا یا نہیں۔ تو انہوں نے کہا کہ ایسا ہوا تو تھا اور انہوں نے زمین واپس نہیں کی تھی، مگر مسئلہ یہ تھا کہ یہ زمین فاطمہ کی تھی نہیں، اس لیے انہوں نے زمین فاطمہ کو واپس نہیں کی۔ دیہاتی نے پلٹ کر ایک جواب دیا، چونکہ صاحب دل تھا، صاحب وجدان تھا، صاحب ضمیر تھا، باضمیر تھا، دیہاتی نے پلٹ کر جواب دیا، مفتی صاحب فاطمہ کی زمین نہیں بھی تھی تو دے دیتے، نبی کی بیٹی آئی تھی، نبی کی بیٹی آئی تھی، اگر زمین نہیں بھی تھی تو دے دیتے، فاطمہ آئی تھی، نبی کی چہیتی بیٹی تھی۔ اور اس کے بعد سارا گاؤں شیعہ ہو گیا۔ آپ دیکھ رہے ہیں کہ جو بھی فاطمہ الزہرا سلام اللہ علیہا تک آیا وہ جھکا، اور جو جھکا وہ امیر المومنین علیہ السلام کی ولایت تک آئے بغیر رہ نہ سکا، چونکہ فاطمہ زہرا سلام اللہ علیہا نے اپنے آپ کو محو کر دیا امیر المومنین علیہ السلام کی ولایت میں، پگھلا دیا اپنے آپ کو امیر المومنین علیہ السلام کی ولایت میں، اے علی میں تمہاری ولایت کا دفاع کروں گی، ہمارا موضوع ہی محافظہ ولایت ہے، علی میں تمہاری ولایت کی حفاظت کروں گی، جب سب چھوڑ کر تمہیں چلے جائیں گے اپنے خون کے آخری قطرے تک کھڑی رہوں گی تمہارے ساتھ۔ اور فاطمہ نے ایسا کیا بھی، فاطمہ نے ایسا کیا۔ ایک بات کہہ رہا ہوں، اس پر سوچیں، پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کے زمانے میں پیغمبر کا کتنا احترام کرتے تھے لوگ، کتنا احترام تھا پیغمبر کا، احترام کا اندازہ لگا سکتے ہیں؟ پیغمبر اکرم جب وضو کرتے تھے، غور سے سماعت فرمائیں، خصوصاً جوان، بزرگوں سے بات نہیں کر رہا، بزرگ بہت بہتر جانتے ہیں، جب پیغمبر وضو کرتے تھے تو پیغمبر کے وضو کا پانی زمین پر نہیں گرتا تھا، بلکہ لوگ تبرک کے طور پر پیغمبر کے وضو کا پانی لے جاتے تھے، اتنا احترام پیغمبر کے زمانے میں، پیغمبر کا اتنا احترام۔ اور ابھی پیغمبر دنیا سے گئے ہیں، وہ لوگ کہ جو پیغمبر کا اتنا احترام کرتے تھے کہ پیغمبر کے وضو کا پانی بھی زمین پر نہیں گرنے دیتے تھے، پیغمبر کے بعد پیغمبر کے دروازے کو آگ لگائی گئی، کوئی سامنے نہیں آیا، پیغمبر کے بعد پیغمبر کی وجود کے حصے کو زخمی کر دیا گیا، کوئی سامنے نہیں آیا، یہ سب تاریخ میں ہے نہیں ہے، جسارت کی گئی پیغمبر کے وجود کے حصے تک مگر کوئی سامنے نہیں آیا، کہاں پیغمبر کے وضو کا پانی اور کہاں پیغمبر کے وجود کا حصہ، کوئی ربط ہے، کوئی مقایسہ ہے، کہاں پیغمبر کے وجود کا پانی، کہاں پیغمبر کے وضو کا پانی، کہاں پیغمبر کے وجود کا حصہ، اور کوئی بھی جناب زہرا سلام اللہ علیہ کو سلام تک کرنے نہیں آیا، کوئی بھی جناب زہرا کو پرسہ دینے نہیں آیا، اتنی جلدی حالات بدلے کیسے، یہ ہو کیا گیا؟ یہ وہی لوگ تھے جو پیغمبر کا اتنا احترام کرتے تھے، پیغمبر اس دنیا سے چلے گئے ہیں، پیغمبر کی اکلوتی نشانی جناب فاطمہ زہرا سلام اللہ علیہا اور ان کے گھر پر اور ان کے ساتھ ایسی جسارت ہو رہی ہے، اور کوئی بھی جناب فاطمہ زہرا سلام اللہ علیہا کا دفاع کرنے نہیں آیا، کیوں نہیں آیا؟ لوگ امیر المومنین علیہ السلام کو تنہا کر کے چلے گئے، یہ عجیب جملہ کہہ رہا ہوں، یہی ہمارا موضوع ہے، اس پر بات کروں گا، لوگ امیر المومنین علیہ السلام کو تنہا کر کے چلے گئے۔ کون امیر المومنین علیہ السلام، کس کو تنہا کیا؟ یہ وہ امیر المومنین علیہ السلام ہیں کہ جس کے بارے میں پیغمبر نے ساری زندگی لوگوں کو یہ بتایا کہ میرے بعد علی تمہارا خلیفہ ہے، ہم نے صرف ایک مرتبہ سنا ہے کہ پیغمبر نے غدیر کے میدان میں فرمایا کہ میرے بعد علی مولا ہے، نہیں، پیغمبر کو جب بھی موقع ملا مختلف مقامات پر، مختلف مواقع پر پیغمبر نے لوگوں کو یہ بتایا، دیکھو میرے بعد خلیفہ علی ہے، اور پھر اس کے بعد آخری مرتبہ پیغمبر نے اعلان کیا 1.25 لاکھ کے مجمع میں کہ دیکھو میرے بعد علی مولا ہے۔ اگر نعوذ باللہ اگر امیر المومنین علی علیہ السلام کو غلط سمجھ کر چھوڑ دیتے تو غنیمت تھا، افسوس تو یہ تھا کہ امیر المومنین کو بہترین سمجھ کر چھوڑا گیا، امیر المومنین علیہ السلام کو بہترین سمجھ کر چھوڑا گیا، سب جانتے تھے کہ پیغمبر کے بعد اگر روئے زمین پر کوئی بہترین ہے تو وہ امیر المومنین علی علیہ السلام ہے، بہترین انسان ہے۔ اب وہ اسباب کیا ہیں، کیوں امیر المومنین علیہ السلام کو تنہا کیا گیا، کیوں امیر المومنین علیہ السلام کو اکیلا چھوڑ دیا گیا، کہ جسے کہتے ہیں کہ اسباب تنہائی ولی خدا امیر المومنین علیہ السلام کیا ہیں، اور پھر جب امیر المومنین علیہ السلام کو تنہا کیا گیا تو کوئی بھی امیر المومنین علیہ السلام کے دفاع کے لیے نہیں آیا سوائے ایک کے، کون؟ محافظہ ولایت جناب فاطمہ زہرا سلام اللہ علیہا نے، اور کسی نے بھی امیر المومنین علی علیہ السلام کی ہمراہی نہیں کی۔ سوائے جناب فاطمہ زہرا سلام اللہ علیہا کے، اور نہ یہ کہ جناب فاطمہ زہرا سلام اللہ علیہا نے امیر المومنین کی ہمراہی کی بلکہ امیر المومنین کی حفاظت کی۔ ہمراہی کرنا الگ مرحلہ، ہمراہی سے اگلا مرحلہ حفاظت کی، کہ اگر بیان کروں گا مسائل کی منزل پر کہ اگر جناب فاطمہ زہرا نہ ہوتی تو امیر المومنین کی حفاظت بھی ممکن نہیں تھی۔ جناب فاطمہ زہرا سلام اللہ علیہا نے امیر المومنین کی حفاظت کی اور بچا لیا جناب فاطمہ زہرا سلام اللہ علیہا نے امیر المومنین کو۔ آپ کو معلوم ہے رات کی تاریکی میں جب سارا واقعہ ہو گیا، بیان کروں گا ایک ایک کر کے، جب سارا واقعہ ہو گیا، امیر المومنین علیہ السلام فاطمہ زہرا سلام اللہ علیہا کو خچر پر سوار کر کے رات کی تاریکی میں مہاجرین و انصار کے گھر گئے اور ایک ایک کا دروازہ کھٹکھٹایا، ایک ایک کے دروازے پر دستک دی۔ کتنوں نے تو دروازہ کھولا ہی نہیں، جب پتہ چلا کہ نبی کی بیٹی آئی ہے تو دروازہ ہی نہیں کھولا۔ کتنوں نے دروازہ کھولا اور جب دیکھا کہ فاطمہ کھڑی ہیں تو دروازہ بند کر دیا، اور جب کچھ لوگوں نے بات کی، سلام دعا کی، تو جناب فاطمہ زہرا سلام اللہ علیہا نے فوراً یہ پوچھا، یہ بتاؤ کیا تمہیں یاد ہے کہ پیغمبر نے حجۃ الوداع کے موقع پر ایک خطبہ دیا تھا؟ تو لوگ کہنے لگے نہیں بی بی ہمیں یاد نہیں ہے۔ یہ کب کی بات ہے؟ ابھی پیغمبر کی آنکھیں بند ہوئی ہیں، اس کے فوراً بعد تقریباً کچھ ہی دنوں میں یہ واقعہ ہوا ہے، اور اس کے کچھ ہی دنوں کے بعد جناب زہرا سلام اللہ علیہا لوگوں کے دروازوں پر گئی ہیں۔ نوبت یہاں تک پہنچی کہ جب جناب زہرا نے ایک دروازہ کھٹکھٹایا، ایک سن رسیدہ شخص نکلا اور اس نے دیکھا بنت پیغمبر ہیں، احترام کیا اور پھر جناب زہرا نے یہ پوچھا آپ کو یہ یاد ہے کہ پیغمبر نے خطبہ دیا تھا؟ تو اس سن رسیدہ بزرگ نے کہا کہ جی بی بی مجھے یاد ہے کہ پیغمبر نے خطبہ دیا تھا۔ لبوں پہ مسکراہٹ آئی، کوئی تو ملا جسے یاد ہے۔ پھر فوراً پوچھا تمہیں وہ جملہ بھی یاد ہے؟ پیغمبر نے فرمایا تھا من کن تو مولا ہو فہاد علی مولا۔ تو اس نے کہا کہ بی بی سارا خطبہ یاد ہے، یہ جملہ یاد نہیں ہے، اور یہ کہہ کے دروازہ بند کر دیا۔ ایسے حفاظت کی ہے جناب فاطمہ زہرا سلام اللہ علیہا نے۔ کیوں امیر المومنین علیہ السلام کو تنہا چھوڑ دیا گیا؟ کیوں امیر المومنین علیہ السلام کو اکیلا کر دیا گیا؟ سب کو علم تھا، آج بھی سب اس بات کو مانتے ہیں کہ اگر پیغمبر کے بعد کوئی صاحب فضیلت انسان تھا تو صرف امیر المومنین علی علیہ السلام تھے۔ سب مانتے ہیں، سب اس بات کو تسلیم کرتے ہیں، کوئی اس میں کسی کو شک و شبہ نہیں ہے، اور مختلف شواہد موجود ہیں۔ جب جانتے تھے کہ پیغمبر کے بعد سب سے زیادہ با فضیلت انسان یہی ہے تو کیوں امیر المومنین علیہ السلام کو اکیلا کر دیا گیا؟ آخر کیا عوامل تھے اس کے؟ اس میں سے ایک عامل جو میں نے آپ حضرات کے سامنے آیت تلاوت کی ہے، اس میں وہ عامل موجود ہے۔ آج تقریباً نتیجہ نہیں دے سکوں گا جو بات ابھی شروع کر رہا ہوں، انشاءاللہ نتیجہ کل دوں گا چونکہ اس وقت تک بات تمام ہو جائے گی۔ سورہ کہف قرآن مجید کا 18واں سورہ، اس میں تین واقعات بیان کی ہیں پروردگار عالم نے، تین واقعات سورہ کہف میں۔ ایک بات اور یہاں بیان کروں کہ قرآن مجید داستانوں کی کتاب نہیں ہے، قرآن مجید کہانیوں کی کتاب نہیں ہے۔ قرآن مجید میں داستان اور کہانی اس لیے بیان نہیں کی گئی کہ ہم خوش ہو جائیں، اور نہ ہی تاریخ اس لیے بیان کی جاتی ہے کہ ہم خوش ہو جائیں۔ تاریخ اس لیے بیان کی جاتی ہے کہ تاکہ ماضی کو بیان کیا جائے، حال میں سبق لیا جائے، مستقبل میں عبرت لی جائے۔ تاریخ کا مقصد یہ ہے، ورنہ تاریخ بما ہوا تاریخ بیان نہیں کی جاتی۔ قرآن مجید میں بھی کچھ واقعات بیان ہوئے، اور یہ بھی ہم سب کو معلوم ہے کہ ایک واقعہ بے عین ہی تکرار نہیں ہوتا، تاریخ کا کوئی بھی واقعہ بے عین ہی تکرار نہیں ہوگا۔ ہاں اس واقعے کے کچھ زوایا تکرار ہو سکتے ہیں، کچھ زاویے کچھ پہلو تکرار ہو سکتے ہیں، واقعہ بے عین ہی تکرار نہیں ہوگا۔ مثال سے بات واضح کروں، مثلا پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کے دور میں بلکہ پیغمبر کے دور کے بعد جب یہ سارے واقعات ہوئے، دروازہ جلایا گیا، جناب فاطمہ کی توہین کی، یہ ایک واقعہ ہوا۔ یہ واقعہ اب اس دور میں تکرار نہیں ہوگا، مگر اس واقعے میں ایک زاویہ تھا، وہ زاویہ کیا تھا کہ لوگوں نے امیر المومنین اور جناب فاطمہ کو تنہا کر دیا۔ اب یہ زاویہ تکرار ہو سکتا ہے کہ خبردار اپنے وقت کے ولی کو تنہا نہ کرنا، یہ زاویہ ہے جو تکرار ہو رہا ہے کہ کیا ہمارے زمانے میں کوئی وقت کا ولی نہیں ہے؟ ہے، جس طرح سے لوگوں نے اپنے وقت کے ولی کو تنہا کیا، خبردار اپنے زمانے میں وقت کے ولی کو تنہا نہ کرنا، یہ زاویہ تکرار ہو رہا ہے۔ تو قرآن مجید نے کچھ واقعات بیان کیے ہیں، ان میں سے ایک واقعہ جناب موسیٰ علیہ السلام اور جناب خضر علیہ السلام کا واقعہ ہے کہ جب، جو تاریخ میں روایات میں بیان ہوا، جناب موسیٰ علیہ السلام کے دل میں عجب داخل ہو گیا، دخل لہ العجب، خود پسندی، عجب داخل ہو گیا۔ اب یہ خود پسندی کیسی ہے، عجب کیسا ہے، یہ ایک موضوع ہے، چونکہ نبی معصوم ہیں، نبی گناہ نہیں کرتا، خود پسندی نبی سے بہت دور ہے۔ اب خود پسندی کا معنی کیا ہے، علم کلام میں اس بحث کو کرنا چاہیے، بہرحال ہمارا موضوع نہیں ہے۔ دخل لہ العجب، عجب خود پسندی جناب موسیٰ کے دل میں داخل ہوا، اور فوراً پروردگار عالم نے جناب خضر کو کہا کہ میرے بندے موسیٰ کی مدد کرو، قبل ان یہلک، اس سے پہلے کہ موسیٰ ہلاک ہو جائیں، یہ جملے ہیں، قبل ان یہلک، اس سے پہلے کہ موسیٰ ہلاک ہو جائیں، موسیٰ کی جا کر مدد کرو۔ اور یہاں پر جناب موسیٰ علیہ السلام کو حکم دیا گیا کہ موسیٰ ہمارے بندے سے جا کر کچھ سیکھو۔ کس سے کہا جا رہا ہے؟ جناب موسیٰ سے علیہ السلام۔ جناب موسیٰ کون؟ اولو العزم پیغمبر۔ اور جناب موسیٰ سے کہا جا رہا ہے کہ ہمارے بندے سے جا کر کچھ سیکھو۔ جناب موسیٰ علیہ السلام نے اپنے وسیع یوشع ابن نون کو اپنے ہمراہ لیا، اور ایک نشانی جو رکھی گئی تھی اس نشانے تک پہنچے۔ تفصیل کے ساتھ واقعہ کل بیان کروں گا، بس آج ایک مرحلے تک لا کے واقعہ چھوڑ رہا ہوں۔ جناب موسیٰ نے اپنے وسیع کو ساتھ لیا اور ایک جگہ پر پہنچے، اور پھر قرآن مجید کے الفاظ ہیں، فَوَجَدَ عَبْدًا مِنْ عِبَادِنَا، ان دونوں نے ہمارے بندوں میں سے ایک بندے کو پا لیا۔ قرآن مجید کے الفاظ ہیں، وہ بندہ کون ہے؟ جناب خضر علیہ السلام۔ اور اس کے بعد سے جناب موسیٰ اور جناب خضر دونوں ایک دوسرے کے ساتھ ہیں، جناب موسیٰ جناب خضر کے ساتھ ہیں، اور پھر جناب موسیٰ علیہ السلام نے ہمراہی سے پہلے جناب خضر علیہ السلام سے پوچھا کہ کیا میں آپ کا اتباع کر سکتا ہوں، ہل اتبعوک، کا کیا میں آپ کا اتباع کر سکتا ہوں؟ جناب خضر نے منع کر دیا، آیات کل پڑھوں گا انشاءاللہ۔ جناب خضر نے منع کر دیا کہ نہیں، آپ انکا لن تستطیع معی صبرا، آپ میرے ساتھ صبر نہیں کر سکتے۔ کون کہہ رہا ہے؟ جناب خضر کسے؟ جناب موسیٰ کو، کہ آپ میرے ساتھ صبر نہیں کر سکتے۔ جناب موسیٰ نے التجا کی، التماس کی، درخواست دی کہ مجھے لے لیں اپنے ساتھ، انشاءاللہ ستجدن انشاءاللہ صابرا، انشاءاللہ آپ مجھے صبر کرنے والوں میں سے پائیں گے۔ جناب خضر نے ایک کنڈیشن رکھی، شرط رکھی کہ دیکھیں آپ میرے ساتھ آ تو رہے ہیں، آ جائیے، لیکن جب تک میں خود نہ بتا دوں سوال نہ کیجیے گا۔ جناب موسیٰ نے فرمایا صحیح ہے، میں آپ سے کچھ نہیں پوچھوں گا، اور یہاں تک کہ دونوں ساتھ چلے۔ اور پھر اس کے بعد انشاءاللہ کل سارا واقعہ تفصیل سے بیان کروں گا۔ اس پہ خاص رمز ہے کہ ولی خدا کی ہمراہی، ولی خدا کی حفاظت، اور ولی خدا کی مخالفت۔ جو بھی ولی خدا کی ہمراہی کرے گا وہ آخر تک جائے گا، چونکہ ایک اور جملہ کہہ رہا ہوں، کیونکہ انسان کا آخری کمال یہ ہے کہ وہ ولی خدا کی ہمراہی تک آ جائے اور بس۔ ہم جیسا انسان بہت محنت کرے گا تو بس ایک مرحلے تک آئے گا، وہ کیا مرحلہ ہے؟ ولی خدا کی ہمراہی۔ ہم اس سے آگے نہیں جا سکتے، اس سے آگے جا ہی نہیں سکتے۔ اگر ہم بہت زیادہ کچھ کر لیں تو امام زمانہ کی ہمراہی تک جائیں گے، اس سے آگے نہیں جا سکتے۔ اور ہمارا سارا کمال یہ ہے کہ ساری محنت کر کے کسی بھی طرح سے امام زمانہ کی ہمراہی تک پہنچ جائیں۔ اگر وہاں تک پہنچ گئے تو اپنی زندگی کا مقصد حاصل کر لیا، اور اگر وہاں تک نہیں گئے تو اپنے مقصد میں ناکام ہو۔ تمہارے لیے مر جانا بہتر ہے اگر ولی خدا کی ہمراہی تک نہیں آئے۔ کیوں مر جانا بہتر ہے؟ اس مائک کا ہدف کیا ہے؟ کہ یہ آپ حضرات تک آواز پہنچائے۔ اگر یہ آپ حضرات تک آواز نہ پہنچائے تو کیا کیا جائے گا؟ اس کو اٹھا کر کنارے پر رکھ دیا جائے گا۔ ایسا ہی ہوگا یا نہیں؟ کیونکہ مائک کا ایک ہدف تھا، وہ ہدف یہ تھا کہ یہ آواز پہنچائے گا، آواز نہیں پہنچا رہا، اس کو کنارے پر رکھ دیا جائے گا۔ ہماری زندگی کا واحد مقصد یہ ہے کہ ہم اپنے وقت کے ولی کی ہمراہی تک چلے جائیں، اور اگر ہمراہی تک نہیں جا رہے تو زندگی سے بہتر موت ہے، مر جانا چاہیے۔ اور جناب زہرا سلام اللہ علیہ نے اپنا سب کچھ اسی لیے لگا دیا کہ لوگوں کو علی کی ہمراہی میں لے آئیں،
امیر المومنین علیہ السلام کی حفاظت کی۔ اگلی مجالس میں بیان کروں گا امیر المومنین علی علیہ السلام کی حفاظت کی جناب فاطمۃ الزہرا سلام اللہ علیہ نے، اور کیسے حفاظت کی، کیسے حفاظت کی۔ اگر کوئی شخص آپ کے محلے میں نماز پڑھاتا ہو، امام جماعت ہو، اور خدا نہ کرے اس کا انتقال ہونے والا ہو، اس کے چھوٹے چھوٹے بچے ہوں، اور اس نے محلے کے بچوں کو قرآن پڑھایا ہو، ان کو دین کی تعلیمات دی ہوں، ان کو دین سکھایا ہو، اللہ ایک، پنچتن پانچ، مجھے یہ بتائیے، جب یہ عالم دین یا طالب علم اس دنیا سے جا رہا ہے تو اسے مطمئن ہونا چاہیے یا مضطرب ہونا چاہیے؟ آپ کہیں گے مطمئن ہونا چاہیے۔ کیوں؟ اس لیے کہ یہ سوچے گا اگر میں جا رہا ہوں تو کیا ہوا، میں نے اس محلے کے لوگوں کی خدمت کی ہے، انہیں قرآن مجید پڑھایا ہے، اگر میں چلا جاؤں گا تو یہ میرے بچوں کا خیال رکھیں گے۔ اب مجھے بتائیے، وہ کہ جس نے ان لوگوں کو حیوانوں سے انسان بنایا تھا، اور یہ نبی، آخری نبی اب اس دنیا سے جا رہے ہیں، بتائیے پیغمبر کو مطمئن ہونا چاہیے تھا یا مضطرب؟ کتنا مطمئن ہونا چاہیے تھا، مگر مجھے بتائیے کیا پیغمبر مطمئن تھے؟ جی نہیں، پیغمبر کا آخری وقت تھا، کبھی فاطمہ کے رخسار کو دیکھ رہے تھے، کبھی فاطمہ کے پہلو کو دیکھ رہے تھے، کبھی فاطمہ کی کلائی کو دیکھ رہے تھے، میری بیٹی یہ رخسار نیلا ہو جائے گا، یہ پسلیاں ٹوٹ جائیں گی، ان بازوؤں پر ورم آ جائے گا، کتنے پریشان تھے پیغمبر، میری بیٹی میرے بعد تیرا کیا ہوگا۔ پیغمبر اس دنیا سے چلے گئے، حق تو یہ تھا کہ فاطمہ کے پاس آ کر باپ کا پرسہ دیتے، کافی دن تک فاطمہ زہرا فرش عذاب بچھا کر بیٹھی رہیں، روتی رہیں کوئی پرسہ دینے آ جائے، مگر کوئی پرسہ دینے نہیں آیا۔ ہاں، کہنے والوں نے اتنا ضرور کہا، علی فاطمہ سے کہیے یا دن کو روئیں یا رات کو روئیں۔ اور پھر فاطمہ زہرا سلام اللہ علیہا کو رونے بھی نہ دیا، گھر سے باہر جا کر ایک درخت کے نیچے بیٹھ کر گریہ کرتی ہیں۔ آپ کو معلوم ہے لوگوں نے وہ درخت بھی کاٹ دیا۔ اب فاطمہ گھٹ گھٹ کر زندگی گزار رہی ہیں، کوئی پرسہ دینے نہیں آیا، آواز دیتی ہیں، آؤ بچوں میرے گلے لگ جاؤ، میں تمہیں تمہارے نانا کا پرسہ دیتی ہوں، تم مجھے میرے بابا کا پرسہ دینا۔ اور اسی عالم میں فاطمہ زہرا زندگی گزار رہی ہیں۔ کچھ دن گزرے تھے کہ آواز آئی، علی کو باہر نکالو ورنہ ہم دروازے کو آگ لگا دیں گے۔ فاطمہ زہرا فوراً دروازے پر گئیں، کہنے لگیں کیوں آئے ہو، پرسہ دینے آنا چاہیے تھا، دروازہ جلانے آئے ہو، آواز ہی علی کو باہر نکالو، ہمیں علی سے بیعت لینی ہے، اگر علی کو باہر نہ نکالا تو ہم دروازے کو آگ لگا دیں گے۔ کہنے لگیں اس دروازے کو آگ لگاؤ گے کہ جس میں پیغمبر کی بیٹی رہتی ہے؟ ہاں، ہم اس دروازے کو آگ لگا دیں گے۔ اس دروازے کو آگ لگا دو گے کہ جس میں حسنین رہتے ہیں؟ کہنے لگے ہاں، ہم اس دروازے کو آگ لگا دیں گے۔ ابھی آپس میں باتیں ہو رہی تھیں کہ دروازے پر لکڑیاں جمع کی گئیں، اور پھر تاریخ نے وہ منظر دیکھا کہ وہ دروازہ کہ جس پر صبح و شام آ کر پیغمبر سلام کیا کرتے تھے، اس دروازے سے آگ کے شعلے بلند ہوئے۔ فاطمہ نے ہاتھ باہر نکالا، میں اندر نہیں آنے دوں گی، ایسا غلاف مارا۔
ابھی دروازہ جل رہا تھا، خود فاطمہ زہرہ فرماتی ہیں دروازہ جل رہا تھا، آگ کی تپش سے میرے رخسار جل رہے تھے، میں پیچھے کھڑی ہوئی تھی، اتنے میں ایک شقی نے ایسی جسارت کی، فاطمہ دروازے سمیت زمین پہ گری، دروازہ فاطمہ کے اوپر گرا، اور پھر آواز آئے یا فضا الیکی فخذینی، فضا مجھے سنبھالو میرا محسن مارا گیا، لقد قتل واللہ ما فی عشائی من حامل، فضا میرا محسن مارا گیا، فاطمہ زمین پر گر گئیں، لوگ گھر میں داخل ہوئے، آپ کو معلوم ہے لوگوں نے گھر میں آنے کے لیے دروازہ فاطمہ پر سے ہٹایا نہیں تھا، اسی دروازے پہ چڑھتے ہوئے دروازے پہ چڑھتے ہوئے گھر میں داخل ہو گئے، اور پھر کائنات ایک اور منظر دیکھا، فاتح خیبر کو رسیوں سے جکڑا گیا، رسیوں سے باندھا گیا، ایک یہودی نے یہ منظر دیکھا، کہنے لگا اشہد ان لا الہ الا اللہ واشہد ان محمد عبدہ ورسولہ، کہنے والے نے کہا اس سے پہلے مسلمان کیوں نہیں ہوئے، تو یہودی کہنے لگا میں نے دیکھا تھا یہ وہ علی ہے جس نے دو انگلیوں سے در خیبر اکھاڑ کے پھینکا تھا، آج اس کو رسیوں سے باندھا گیا ہے اور یہ کچھ بھی نہیں کر رہا، اس کا معنی یہ ہے کوئی ہے خدا جو اسے حکم دے رہا ہے، گھر میں داخل ہوئے علی کو لے کر جانے لگے، فاطمہ کھڑی ہو گئی میں نہیں جانے دوں گی، بس اسی اثنا میں کچھ ایسا ظلم ہوا، فاطمہ خود کہتی ہیں ایسا تماچا مارا منہ کے بل زمین پہ گری، خود کہنے لگی تماچا اتنی زور کا مارا تھا کہ میرے کان میں پڑے گوشوارے کھل کر زمین پہ گر گئے، فاطمہ نیم بے ہوشی کے عالم میں ہیں، اب فاطمہ سے اٹھا نہیں جا رہا، علی کا پٹکا تھام لیا میں علی کو نہ جانے دوں گی، ختم کر دیتا لیکن شب شہادت ہے، کہنے لگی میں علی کو نہ جانے دوں گی، سنیں گے، وہاں سے وہ علی کو گھسیٹ رہے تھے، یہاں سے فاطمہ علی کو روک رہی تھی، فاطمہ زمین پر خط کھینچ رہی تھی، میں علی کو نہ جانے دوں گی، اتنے میں آواز آئی کن فوز، فاطمہ کو علی سے چھڑا دو، پھر ایک تازیانہ بلند ہوا، ہاتھ پر ایسا تازیانہ مارا، تاریخ نے لکھا آخر وقت فاطمہ اپنے سیدھے ہاتھ سے تسبیح نہ پڑھ سکی، گھبرا کر ہاتھ توڑ دیا، علی خدا حافظ، خدا کے حوالے، والیا و فاطمہ